यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर सातको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै अनलाइन र मोबाइलमा समेत एकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष रावतको नमस्कार।
वर्गमा हुने ब्रेस्ट, युट्रस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिई नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बिमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षाकरण र आर्थिक सुरक्षा सहितको जीवन बिमा। थप जानकारीको लागि एलसी टाइप गरी 3-2-3-8-8 एसएमएस पठाउनुहोस्। मेटलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
नुनदेखि सुनसम्म, नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
दैनिक रूपमा बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन आक्रान्त बनेको छ। बिहानैदेखि लाग्ने चर्को घामका कारण गर्मी बढेपछि सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण हुन थालेको छ। दिनभरिको तातो घामले अत्याधिक गर्मी बढेपछि बजारमा निस्कनै नसक्ने अवस्था आएको स्थानीय बासिन्दा बताउँछन्। धनगढीमा 41 डिग्रीसम्म अधिकतम तापक्रम पुगेको छ। प्रशिक्षार्थी संवाददाता रोशन भट्टको रिपोर्ट सुनौ।
तराईका दुई जिल्ला कैलाली कञ्चनपुरमा तापक्रम बढ्दै गएपछि जनजीवन कष्टकर बन्न थालेको हो। चर्को गर्मीका कारण सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको छ। एकजना स्थानीय खडक रौले:
दैनिक जीवनमा त गाह्रो त गाह्रो भइरहेछ होइन, धनगढीको तापक्रम एकदम म्याक्सिमम छ, हाम्रो दैनिक कार्यहरूलाई चाहिँ बाधा अवरोध गरिरहेको छ, बाहिर निस्किन एकदमै म्याक्सिममको गाह्रो भइरहेछ, यसले गर्दाखेरि अलिकता अब गाह्रोले गर्दाखेरि सबैलाई परेशानी भइरहेको छ।
झ्याला मजदुरी गरी खाने वर्गलाई त गर्मीले थप समस्या सिर्जना गरेको छ। चर्को घामले गर्दा दिउँसोको समयमा मजदुरी गरी परिवार पाल्ने वर्गलाई समस्या हुन थालेको छ। बढ्दो गर्मीमा काम गर्न समस्या हुने गरेको बताउँदै धनगढीका एकजना रिक्सा चालक दिपेश कुमार चौधरी:
एकदम धेरै छोएको छ, गरम धेरै छ, यस्तो अप्ठ्यारो हुन्छ रिक्सा चलाउँदाखेरि, अब के गर्ने, मजबुरी भएर चलाउनै पर्यो, पेटको लागि गरम होस् जस्तो चलाउनै परिरहेछ।
गर्मीका कारण बजारमा सर्वसाधारणको चहल पहल समेत कम भएको छ। चर्को घामसँगै तातो हावा चल्दा दैनिक जनजीवन पनि प्रभावित भएको हो। धनगढीका एकजना व्यापारी आर्यन देउवा।
दिन प्रतिदिन बढ्दै गइरहेको छ, गर्मीले गर्दा जनजीवन धेरै कष्टकर भइरहेको छ, ज्याला मजदुरी गर्ने मान्छेलाई धेरै कष्टकर भइरहेको छ, गर्मीले त धेरै सताइरहेको छ कि मान्छेहरूलाई, दिनमा त्यतिकै हिँड्न सकिन्न, बजारहरू सुनसान भएको छ, गर्मीले गर्दा धेरै परेशान गरेको छ।
गर्मी बढेसँगै स्वास्थ्य संस्थामा पनि बिरामीहरूको भिड बढेको छ। भाइरल ज्वरो, टाउको दुख्ने, रिङ्गटा लाग्ने र झाडा पाखालाका बिरामीहरू उत्तिकै बढेका छन्। सेती अञ्चल अस्पतालका इमर्जेन्सी वार्डका इन्चार्ज कृष्ण बोहरा।
ज्वरोजन्य रोगहरू मलेरिया, टाइफाइड, अब इन्सेफलाइटिस, मेनिन्जाइटिस, अहिले स्क्रब टाइफस, यस्ता खालका डेङ्गु, यस्तो खालका मलेरिया प्यारासाइटबाट हुने खालका रोगहरू बढी देखिन्छन्। तथापि अरू खालको रोगहरू जस्तै तपाईँको डायरिया, अरू चाहिँ पनि यो अब मौसम अनुसारको कीटाणुको जो उत्पत्ति हुन्छ त्यही खालको रोगहरू देखिन्छन्। त्यसैले अहिले हामी कहाँ बढी भनेको त्यही ज्वरो, मलेरिया, टाइफाइड, झाडा पाखालाको बिरामीहरू चाहिँ बढी मात्रामा चाहिँ देखिएका छन्।
दुनिया एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
यता मौसमविदहरूले भने कैलाली सहितका जिल्लामा केही दिनदेखि बढिरहेको तापक्रम अझै उकालो लाग्ने सम्भावना रहेको बताएका छन्। तत्काल पानी पर्ने सम्भावना नरहेकाले तापक्रम अझै बढ्ने उनीहरूको दावी छ। मौसम पूर्वानुमान महाशाखा काठमाडौँकी वरिष्ठ मौसमविद देवहुति पोखरेलले कैलाली सहितका जिल्लामा अझै केही दिन तापक्रम बढ्ने अनुमान गरिएको बताउनुभयो। उहाँले मे 22 तारिक अर्थात् हिजो यस क्षेत्रमा यस वर्षकै सबैभन्दा बढी अधिकतम तापक्रम 41 डिग्री पुगेको जानकारी दिँदै केही दिनसम्म सामान्यतया 41 डिग्रीकै सेरोफेरोमा अधिकतम तापक्रम रहने बताउनुभयो। यसै विषयमा सहकर्मी दीपक जोशीले वरिष्ठ मौसमविद देवहुति पोखरेलाई कैलाली सहित पश्चिम नेपाल जिल्लामा अधिकतम तापक्रम कहिले घट्छ भनेर सोधेका छन्।
अब हाम्रो रेकर्डमा पनि यो 22 तारिकमा होइन लगभग 41 डिग्री सेल्सियस देखाएको छ होइन म्याक्सिमम टेम्परेचर। तत्काललाई चाहिँ त्यस्तो सुधारको केही पनि सम्भावनाहरू देखिया छैन। दुई तिन दिनलाई कुरा गर्ने हो भने होइन त्यस्तो खासै सुधारको सुदूरपश्चिम भनौँ न त्यतातिर नै लगभग सुधारका खासै केही पनि देखिया छैन तत्काललाई चाहिँ।
अहिले गर्मी 81 बढ्नुको कारण के हो? जस्तो अघिल्ला वर्षहरूमा बिस्तारै बिस्तारै तापक्रम बढ्थ्यो, यो वर्ष भने एकै पटक तापक्रम हत्तै बढेर जानुको कारण चाहिँ के हो?
देशैभरिको कुरा गर्ने हो भने पनि सुदूरपश्चिमको जस्तो यता अब मध्य पूर्वमा छैन होइन, किनभने पूर्व नजिक एउटा सिस्टम छ त्यसले लगभग पश्चिम नेपालसम्म चाहिँ त्यसले असर गरिरहेछ। त्यसको कारणले यति धेरै टेम्परेचर राइज चाहिँ भएको छैन, तापक्रम बढेको छैन यो पश्चिम मध्य र पूर्वमा होइन, सुदूर पश्चिम लगभग पश्चिम पनि अलि परे भनौँ न। यहाँ चाहिँ कुनै पनि सिस्टमले न एकदम सफा टाइपको छ कि वेदरै सफा हुने खासै आंशिक बदलीसम्म धेरै भयो आंशिक बदलीसम्म अरू खासै केही सिस्टम नदेखिया भएर तत्काललाई अब एक दुई दिनलाई भनौँ न खासै राहत चाहिँ देखिया छैन।
तत्काल पानी पर्ने सम्भावना छैन त्यसो भए?
तत्काललाई अब हामीले यहाँबाट चाहिँ धेरै कमै सम्भावना देख्छौँ होइन, अब राहत भए पनि अब एकछिनलाई भए पनि खासै पछिसम्मलाई चाहिँ सिस्टम लोकल्ली हुन्छ नि, लोकल्ली त्यहीँबाट फर्म भएर एकैछिन मेघगर्जन गडाङ गुडुङ गरे पनि त्यो सम्भावना पनि धेरै कमै छ क्या, धेरै नै कमै छ। एक दुई दिनलाई चाहिँ दुई तिन दिनै भनौँ न लगभग यस्तै यस्तै नै हुने, अलिअलि एक दुई डिग्री सेल्सियस तल माथि हुने होइन, तर खासै अरू केही सिस्टम नदेखेको भएर खासै सुधार आउला जस्तो चाहिँ देखिया छैन।
यो तापक्रम घट्नका लागि चाहिँ पानी पर्नु अनिवार्य हुन्छ?
पानी पर्ने वा अहिले त अब रात हुने शीतल हुने भने पानी पर्छ होइन, बादल लाग्ने पानी पर्ने त्यही भएर नै शीतल हुने हो अहिलेलाई चाहिँ है, नभए त अब टेम्परेचर त राइजिङ ट्रेन्डमै हुन्छ नि।
अनि यो वर्षको मनसुन चाहिँ कहिलेबाट सक्रिय हुन्छ होला?
मनसुन यही डेटदेखि चाहिँ हामी भन्दैनौँ होइन, अब यहीबाटै सुरु हुन्छ। हाम्रो नर्मल चाहिँ 10 जुन हो, त्यसमा एक हप्ता अगाडि पछाडि त्यो हुनसक्छ होइन, एक हप्ता एक दुई दिन अगाडि पछाडि हुनसक्छ, त्यो त 10 जुनै भन्छौँ हामी। तर पनि त्यो 10 जुनबाट पनि पश्चिममा, किनभने पूर्वबाट छिर्ने हो होइन, पूर्व मध्य हुँदै पश्चिम पुग्नु पर्यो नि त, त्यसले गर्दा एकछिन टाइम लाग्छ।
भनेपछि केही दिन अझै गर्मी नै हुनेछ यो क्षेत्रमा?
लोकल्ली केही फर्म भएर एकैछिन वारेर पानी पऱ्यो शीतल भयो भने त धेरै राम्रो होइन, तर केही प्रणालीहरू आउनु पर्ने हुन्छ नि, त्यो प्रणाली चाहिँ तत्काललाई नआउने देखिएको हुनाले चाहिँ हामीले भन्दाखेरि तत्काललाई त्यस्तो सुधार चाहिँ देखिया छैन।
गृहमन्त्री रामबहादुर थापा बादलले विकास निर्माणमा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्ने कुरा दोहोर्याउनु भएको छ। प्रदेश नम्बर 7 स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आउनुभएका गृहमन्त्री थापाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा काम नगर्ने ठेकेदारले कारवाही भोग्न तयार रहनुपर्ने बताउनुभयो।
विकास निर्माणको जिम्मेवारी निर्माण व्यवसायहरूले दिएको छ, विकास निर्माणसित सम्बन्धित मन्त्रालयहरूले यसको जिम्मेवारी दिएको छ, जिम्मेवारीहरू पुरा गरिएन, विकास निर्माणमा पनि भ्रष्टाचार भयो, त्यहाँ हाजिर भयो, त्यसमा पत्र छोड्यो भने त्यो कानुनको उल्लङ्घन हुनेछ। कानुनको उल्लङ्घन गर्नेलाई सरकारले राज्यले छोड्दैन। कानुनको कार्यान्वयन गर्ने जो सहमति भएका छन् विकास निर्माण सचिव त्यो सहमतिलाई लागू गरेर त्यो सहमतिबाट कसैले पनि धोका दिन सक्दैन। यो प्रक्रियामा हामी छौँ र निश्चित रूपमा पश्चिमतिर यो प्रक्रिया त थाल्ने हुन्छ।
गृहमन्त्री थापाले विभिन्न क्षेत्रमा कायम रहेका सिन्डिकेटहरू हटाउने तयारीमा लागेको बताउनुभयो। तस्करीमा ओसार पसार गर्नेहरू मात्रै पक्रिने गरेको विषयमा संचारकर्मीले सोधेको प्रश्नमा गृहमन्त्री थापाले अब तस्करीका नायकेलाई पक्राउ गर्ने अभियान सुरु भइसकेको बताउनुभयो। सुन तस्करीमा संलग्न ठूलो माछा पनि समातिने बताउँदै गृहमन्त्री थापाले राजनीतिक दलका नेतादेखि प्रहरीसम्म जो कोही संलग्न रहेको भए पनि कानुनी कार्यवाहीबाट छुटकारा नपाउने जिकिर गर्नुभयो।
अब मालिकहरूलाई नै कानुनको खटकरामा उभिन्छ र त्यो प्रक्रिया सुरु पनि भइसकेको छ। यो प्रक्रिया बहुत खाली भइसकेको छ। प्रहरीले समर्थन गरिरहेको छ ती तस्करहरूलाई भने ती प्रहरीहरूको चाहिँ नाम छ गृह मन्त्रालयमा पुरा हामी अन द स्पट तिनीहरूलाई कारवाही गर्ने के मध्येमा त्यो मात्रै सार्वजनिक गरिएको छ र त्यसको माध्यमबाट अरू त्योभन्दा माथिका ठुला माछाहरू पनि गर्न सक्छ। प्रक्रियामा छ अहिले कम्प्लिट भएको छैन। यो अपराधीहरूको अन्तिम छटपट्टि हो। जति जति देश एउटा विकास र प्रगतिको दिशातिर गइरहेछ जति जति देशमा चाहिँ एउटा स्थायी अब स्थापित हुँदै गइरहेको छ अहिले अपराधीहरूले प्रतिगामी शक्तिहरूले त्यस्ता तत्त्वहरूले अन्तिम प्रयास गर्दैछन् र यी यही घटनाहरूलाई उनीहरूको अन्तिम छटपट्टिको रूपमा हामीले बुझ्नु।
यस्तै गृहमन्त्री थापाले शान्ति सुरक्षाको दरिलो रणनीति बनाउँदै जनतालाई अनुभूति हुने गरी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो। धनगढीमा भएको सुरक्षा गोष्ठीमा प्रदेश नम्बर 7 सबै जिल्लाका 3 निकायका प्रमुखसहित प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको थियो। सुरक्षा गोष्ठी सकेर गृहमन्त्री थापा आज नै काठमाडौँ फर्कनु भएको छ। दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
चप्पलहरू उपलब्ध छन्। 14 देशमा कारोबार गरिरहेको 45 वर्ष पुरानो प्यारागन कम्पनीको लागि सुदूरपश्चिमको आधिकारिक विक्रेता शिव भगवती ट्रेडर्स धनगढी 3 98685860863 र 98698638।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। पुरै जग्गा धनीहरूले मुआवजा नबुझे पनि धनगढी विमानस्थलको अधिग्रहण गरिएको जग्गा घेरबार र पटानको कार्य सुरु गरिएको छ। 5 घर धनीहरूलाई पाउने 2 रकम मुआवजा रकम लिन नआए पनि पछि दिने गरी कामहरू अघि बढ्ने भएको छ। झन्डै 1 समय जग्गा धनीहरूलाई मुआवजा वितरणमै सकिएपछि अब अधिग्रहण जग्गाको घेरबार माटो पटानको काम सुरु गरिएको छ। 5 जग्गा धनीहरूले पाउने 2 मुआवजा रकम लिन बाँकी रहे पनि उनीहरूलाई पछि मुआवजा दिने गरी अधिग्रहण गरिएको जग्गामा काम सुरु गरिएको हो। सहकर्मी सीताराम ओझाको रिपोर्ट सुनौ।
पटक पटक सूचना जारी गर्दा पनि धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि जग्गा धनीहरूले अटेरी गर्न थालेपछि बाँकी रहेको जग्गाको मुआवजा पछि दिने गरी निर्माणको काम सुरु गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणसँग 1,40,00,000 ठेक्का सम्झौता गर्दै उच्चाकोटी मेरिना मोहन जेबीले अधिग्रहण गरिएको जग्गामा निर्माणको काम थालेको हो। आगामी पुष मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी चैतमा सम्झौता भए पनि अधिग्रहणको ढिलाइले हाल आएर मात्रै निर्माणको काम सुरु गरिएको हो। उच्चाकोटी मेरिना मोहन जेबीका निर्माण व्यवसायी हरिप्रसाद भट्ट।
2 बाटो निकाल्नु पर्ने छ। हामीले बाटोको काम भइरहेछ, माटो काम भइरहेछ। एकचोटि पहिले लिएर हामीले माटो लगाएर फेलिसक्यौँ, माटो कटान गरेर एकचोटि हामीले रलो पानी हालेर रलो लगाएर फेलिसक्यौँ। अब अर्को लेयर फेरि फेल गर्ने, लेयर बाई लेयर जान्छ कि, फेरि माटो कटान भइरहेछ, फेरि फेल्ने, त्यसपछि फेरि ग्रेभ लाग्ने। चार बारको यो एङ्गल बनाउनु दिएको छ। अब 8-10 एङ्गलको हान्ने सुरु हुन्छ। जाली त बर्खापछि नै लाग्ने।
17 बिघा बढी जग्गा अधिग्रहण गर्नुपर्नेमा झन्डै झन्डै 15 बिघा अधिग्रहण गरिसकिएपछि सो जग्गामा अहिले माटो पटानको काम भइरहेको छ। एक पटक माटो पटान गरेर रोलिङ भइसकेको छ भने दोस्रो पटक पटान गरेर रोलिङ लाउने तयारी भइरहेको छ। जग्गाभित्र आवश्यक पर्ने 2 बाटोहरू पनि निर्माण भइरहेका छन्। अधिग्रहण गरिएको जग्गालाई घेरबार गर्नका लागि तार लगाउने कामका लागि एङ्गल बनाउने काम पनि भइरहेको छ। अधिग्रहण गर्न बाँकी रहेको जग्गामा पनि पटानको काम गरिने र तारबार पनि मुआवजा रकम पछि दिने गरी गरिने तयारी थालिएको छ। धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्ला:
यो प्रधान कार्यालयको प्रत्यक्ष निगरानीमा हो, त्यो होइन। जग्गाको बाउन्ड्रीको उत्तर दक्षिणतिर बाटो बनिरहेछ अहिले, माटो फिलिङ र त्यसपछि ग्रेभल हुने हो। त्यो काम सिद्धिने बित्तिकै त्यसको चारैतिर हाम्रो जुन जग्गा छ, हाम्रो एरियाभित्र तार जाली लगाउने काम हुने छ। फेन्सिङ काम सियो आर्थिक वर्षभित्रै सिद्धिन्छ। त्यसपछि भिओआर डिएमई इन्स्टल गर्ने कार्यक्रम हुनेछ।
89 जग्गाधनी मध्ये अब 5 जग्गाधनीले मात्रै 2 बिघा 2 कट्टा जग्गाको 1,84,55,000 रकम मुआवजा बुझ्न बाँकी छ। यसअघि मुद्दा हालेका एकजनाले मुआवजा रकम लिइसकेका छन् भने मुद्दा अर्खा यादव प्रसाद जोशीले मुआवजा लिनका लागि मालपोत कार्यालयमा प्रक्रिया अगाडि बढाउनु भएको छ। सबैभन्दा बढी 96 लाख रकम मुआवजा लिन बाँकी रहनु भएका नन्दराज पन्त विदेश रहेकाले आएपछि बुझ्ने र विदेशमै रहनुभएका पदम बहादुर चन्दको श्रीमतीलाई सहमतिमा मुआवजा दिने काम अगाडि बढाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। बाँकी रहेका चम्पा कुमारी धामी र लालसिंह भाट पनि दारचुरा र बैतडी बस्ने जानकारी आएकाले दुवैजनालाई बोलाएर मुआवजा रकम दिइनेछ। जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्बा राममूर्ति सिंह:
5 मात्र रहे मुआवजा दिनको लागि। 5 व्यक्तिहरूमा नन्दराज पन्त र पदम बहादुर चन्द, उहाँ चाहिँ विदेश हुनुहुन्छ र नन्दराज पन्तजीसँग पनि कुरा भइसकेको छ। उहाँ पनि अब विदेश जानु भएको हुनाले महिना दिनभित्र म फर्केर चाहिँ मुआवजा दिन्छु भनेर उहाँसँग कुरा भएको छ। पदम बहादुर चन्द भने चाहिँ कामको सिलसिलामा विदेशमा हुनुहुँदो रहेछ र उहाँको परिवारले मुआवजाको लागि चाहिँ हामी कार्यालयमा निवेदन दिइसक्नु भएको छ र उहाँलाई पनि अब हामीले प्रक्रिया मिलाएर उहाँको खातामा पैसा ट्रान्सफर गरेर नआउन्जेलसम्म चाहिँ हामी त्यो खाता होल्ड गरेर राख्ने कुरा भएको थियो। यादव प्रसाद जोशी हुनुहुन्छ, उहाँको लागि हामीले चाहिँ मालपोतमा यहाँबाट चिठी लेखिसकेका छौँ, किता काटको लागि उहाँ पठाइ पनि सकेका छौँ, आउनुहुन्छ होला लालपुर्चा लिएर, सायद उहाँ पनि लग्नुहुन्छ। 5 मात्र बाँकी छ, अब चाहिँ करिब करिब सकियो भनौँ, नलिएकाहरूको हकमा पनि अब चाहिँ अब एयरपोर्टको कामलाई हामीले नरोक्ने गरी कुरा भएको छ। एयरपोर्टले जति पनि जग्गा अधिग्रहण गरेको छ उसले नापनक्सा गरेर जग्गा कब्जामा लिने काम आफ्नो सुरु गर्दै जाने र पछि व्यक्तिहरू सम्पर्कमा आउनुभयो भने हामीले उहाँहरूलाई चाहिँ उहाँ मुआवजा चाहिँ यहाँबाट वितरण गर्छौँ।
जग्गा अधिग्रहणसँगै तारबार र माटो पटानको काम सकिएपछि धनगढी विमानस्थलमा रात्रिकालीन उडानका लागि र कम भिजिबिलिटीमा पनि जहाज उडान र अवतरण गर्न सकिने भिओआर डिएमई नामक उपकरण जडानको काम अगाडि बढ्नेछ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
अर्को प्रसंग, कञ्चनपुरको बेलौरी नगरपालिकामा टेन्डर प्रक्रिया र उपभोक्ता समिति मार्फत कार्यान्वयन भइरहेका योजनामा कमिसनको चलखेल भइरहेको आरोप लागेको छ। टेन्डर प्रक्रिया मार्फत कार्यान्वयन भइरहेका योजनामा 10% कमिसन कर्मचारीदेखि जनप्रतिनिधिसम्म पुगाउने परिपाटी बनाइएको छ। उपभोक्ता समिति मार्फत कार्यान्वयन भइरहेका योजनामा प्राविधिकले रुचाएको ठाउँबाट मात्रै निर्माण सामग्री खरिद गर्नुपर्ने बाध्यता छ। स्थानीय कमसल निर्माण सामग्रीको प्रयोग गर्दै विकास निर्माणका योजनाको काम भइरहेको पनि आरोप लगाएका छन्। सहकर्मी नवराज पनेरको रिपोर्ट सुनौ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले उपभोक्ता समितिबाट कार्यान्वयन भइरहेका योजनादेखि टेन्डर मार्फत कार्यान्वयन भइरहेका ठुला योजनामा पनि कमिसन खाएको आरोप लागेको हो। कमिसनको चलखेलकै कारण यी टेन्डर गर्नै पर्ने योजनाको पनि त्यत्तिकै टेन्डर आह्वान गरी आफू निकटकालाई ठेक्का दिएको आरोप लागेको छ। नगरपालिकाकै भवन निर्माण गर्दा पनि 2 इँटा प्रयोग गरेको, नगरपालिकाले अन्य विकासीय योजनामा पनि कमसल निर्माण सामग्री प्रयोग गरेको स्थानीयको आरोप छ। नगरपालिकाले मनपरी रूपमा काम गर्दै कमिसन खाइरहेको बताउँदै बेलौरी नगरपालिकाका स्थानीय हरेन्द्र विष्ट:
धेरै ठाउँहरूमा चाहिँ अब यो ग्रेभलहरूको क्वालिटी भएको छैन, समयमा पनि भइरहेको छैन भन्ने कुराहरू, एकदम यो निलो मतो एकदम यो पैसाको चलखेल गर्ने, अनावश्यक रूपले चाहिँ केही कार्यकर्ताहरूलाई आफ्नो किसिमले चाहिँ पोषण गर्ने, अथवा क्वालिटी भन्दा पनि राम्रो भने व्यावसायिक भन्दा पनि केही मान्छे पेसेवर मान्छेहरूलाई भन्दा पनि नन प्रोफेसनल मान्छेहरूलाई दिएर अनावश्यक रूपले काम गरेको कुराहरू चाहिँ एकदम व्यापक रूपले अस्ति जो ठुलो टेन्डरहरूमा त्यस्तो हुन्छ नि, यो जुन सानो टेन्डरहरू गरिरहेको छ व्यापक धार्मिक भएको अथवा चलखेल भएको कुराहरू चाहिँ आइरहेको छ।
बेलौरी नगरपालिकाले भर्खरै मात्र कालोपत्रका योजनाका लागि सम्झौता गरेको छ। ठेक्का सम्झौता गर्दा झन्डै 52 निर्माण व्यवसायीलाई 7,000 दरले कमिसन दिएर चुप राखिएको छ भने 10% कमिसन नगरपालिकाले पनि बाँडेको आरोप लागेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, मेयर, उपमेयरदेखि अन्य प्राविधिक कर्मचारी र स्थानीय युवाहरूको समूहलाई पनि कमिसन बाँडेर ठेक्का सम्झौता गरिएको आरोप लागेको छ। बेलौरी नगरपालिकाका स्थानीय खड्क शाह
धनगढी देखि लिएर मैनरका ठेकेदारहरू मिलो मतमा एउटालाई मिलाए बाँकी सबै पैसा सबैले बाँडेर खाए तर त्यो के भने अब इबिट गरिदियो भने सजिलो हुन्छ त्यस्तो हुनै सक्दैन पहिला एकचोटि इबिटिङ गर्यो त्यसपछि हटाइदियो अब इबिटिङ गर्दा यसरी पैसा आउने भएन कर्मचारीहरूबाट पनि के कर्मचारीलाई चलाउन सक्दैन अब नगरपालिकाका जनप्रतिनिधिहरूले गाह्रो त्यस्तो पो छ त टोटल टेन्डरको 10% उनीहरूको पहिला सदर भएको एमाउन्ट जस्तो मानौ न 12 लाखको भयो भने 10% 1,20,000 रुपियाँ भित्र गयो भित्र एक भाग लाग्यो एक भाग
बेलौरी नगरपालिकाले ठेक्का सम्झौता गर्दा मात्र होइन योजनाको निर्माणका बेला पनि कमिसन खाने गरेको छ उपभोक्ता समिति र टेन्डर प्रक्रियाबाट कार्यान्वयन भइरहेका योजनामा प्राविधिकहरूले आफूले रुचाएको ठाउँबाट मात्रै निर्माण सामग्री ल्याउन दबाब दिने गरेका छन् निर्माण सामग्री बिक्री गर्नेहरूबाट कमिसन खाएर यस्तो बाध्यकारी परिपाटी बसाल्न खोजिएको छ बेलौरी नगरपालिकाका एकजना व्यापारी मेवा चौधरी
बेलौरी नगरपालिकाको हकमा अब भन्दाखेरि सन्तोषजनक ढङ्गले त्यो काम भइरहेको छैन प्राविधिकहरू र अन्य त्यो निर्वाचित बडीहरू त्यसपछि त्यहाँको कर्मचारी संयन्त्रहरूको मिलेमतोमा एउटा ठेक्का प्रक्रिया अथवा उपभोक्ता समितिसँग आफूलाई आर्थिक लाभ हुने आशयमा उहाँहरूले त्यो कुरा गरेर त्यो ढङ्गले कामलाई अगाडि बढाउनुहुन्छ अब प्रशस्त आशंकाहरू छन् हिजोका दिनमा नगरपालिका बिल्डिङ बन्दाखेरि पनि त्यहाँ पनि त्यस्तो आशंकाहरू भेटियो र त्यसपछि निर्वाचित बडी आइसकेपछि पनि सबै क्षेत्रहरूमा चरम खालको लापरवाही अनुभवको कमी र कमिसनका आशंकाहरू पनि प्रशस्त भेटिएका छन् विभिन्न गतिविधिहरूले त्यो पुष्टाइरहेछ
बेलौरी नगरपालिकाले 60 लाख भन्दा बढीका योजना नभएकाले यी टेन्डर नगरेको जनाएको छ योजना कार्यान्वयनमा कमिसनको चलखेलका विषयमा मेयरले भने अनभिज्ञता प्रकट गर्नुभएको छ कमसल निर्माण सामग्रीको प्रयोगको विषयमा भने निरन्तर अनुगमन हुने बताउँदै नगरपालिकाका मेयर पोतीलाल चौधरी
जानकारी भएन सर है 50 लाख भन्दा तलको यी नगरे पनि त्यसमा रहेछ गर्न मिल्ने रहेछ त्यो अनुसार टेन्डर गरेको टेन्डर चाहिँ प्रक्रिया अनुसार नै परेको छ त्यहाँ अनुगमन त गरेको छु नि सर अहिलेसम्म तपाईँको विकास काम हुँदाखेरि तपाईँको त्यसमा चाहिँ स्पष्ट इस्टिमेट अब बमोजिम तपाईँको अनुगमन गरेर त्यो अनुसार काम भएको कि छैन भनेर हेरेर नै कामहरू भएको छ
अहिले स्थानीय तहमा असारे विकासको चटारो छ धेरै योजनाको कार्यान्वयन मापदण्ड विपरीत पनि भइरहेको छ त्यसैले स्थानीय बासिन्दाले निगरानी राख्न आवश्यक छ दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी
देश खबरमा फेरि पनि केही छिन् ब्रेकको पालो समाचारमा पुनः स्वागत छ अब बाँकी खबरहरू केन्द्र र प्रदेश सरकारले बजेटको खाका पठाउन गरेको ढिलाइका कारण प्रदेश नम्बर 7 का स्थानीय तहमा आगामी आर्थिक वर्षका लागि योजना छनौटमा ढिलाइ भएको छ बस्ती स्तरबाट योजना छनौट गरिसक्ने बेला अहिलेसम्म धेरै स्थानीय तहले योजना छनौट नै सुरु गरेका छैनन् केन्द्र र प्रदेश सरकारले वित्तीय हस्तान्तरणको खाका बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी मार्गदर्शन पठाउनमा ढिलाइ गरेका कारण योजना छनौटमा ढिलाइ भएको हो केन्द्र सरकारले पठाएको बजेटको खाका बल्ल आएर स्थानीय तहमा पुगे पनि प्रदेश सरकारले भने अहिलेसम्म पठाउन सकेको छैन सहकर्मी नवराज पनिरको रिपोर्ट सुनौ।
केन्द्र र प्रदेश सरकारले बजेटको खाका पठाउन गरेको ढिलाइका कारण प्रदेश नम्बर सातका अधिकांश स्थानीय तहले योजना छनौटको प्रक्रिया शुरू गर्न नसकेका हुन्। योजना छनौटको तेस्रो चरण पार गरिसक्ने बेला भए पनि हिजो आज मात्रै बजेटको खाका पुगेकाले बल्ल आएर तयारी थालिएको बताउँदै धनगढी उपमहानगरपालिकाका इन्जिनियर डिज राज भट्ट।
शुरू भयो भनेको केन्द्रीय बजेटको सिलिङ आइसकेपछि प्रत्येक वडामा त्यो सिलिङको अनुसार सिलिङ पठाउनु पर्ने हुन्छ नगरपालिकाले पनि, अनि आन्तरिक स्रोतको चाहिँ त्यो पनि अनुमान गर्नुपर्ने हुन्छ, अनि अन्य स्रोतहरूको पनि अनुमान गर्नुपर्ने हुन्छ। त्यो स्रोत अनुमान समितिको बैठक बसिसकेपछि अनि कार्यपालिकाले त्यो निर्णय गरेपछि वडा वडामा सिलिङ पठाइन्छ र त्यसपछि वडामा योजना छनौटको प्रक्रिया सुरु हुन्छ।
डोटी र असम जिल्लाका अधिकांश स्थानीय तहमा पनि यही साता मात्रै अर्थ मन्त्रालयले पठाएको बजेटको खाका पुगेको छ। अधिकांश स्थानीय तहले जेठको दोस्रो साताबाट योजना छनौटको प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन्। योजना छनौटका लागि विभिन्न तालिम गोष्ठी सम्पन्न भए पनि बस्ती स्तरमै गएर योजना छनौट गर्न भने शुरू गरिएको छैन। डोटीको आदर्श गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्व श्रेष्ठ र अछामको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश राज जोशी।
अर्थ मन्त्रालयको अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखाबाट यो पुगेको 1/21 आइपुगेको छ। योजना छनौट त शुरू गर्ने भनेको नै अब प्रगतिदेखि नै शुरू गर्छ।
अब हामी सुरुवाती चरणमा छौँ होइन, अहिले हाम्रो त्यो उत्पत्ति भइरहेको छ। हामीलाई चाहिँ अब त्यो मार्गदर्शन नआएर अलिकति ढिला भएको छ, प्रदेशबाट पनि आउनु पर्ने होइन, बजेटको मार्गदर्शन नआएर अलिकति हामी ढिला भइरहेको छ। हामी सुरुवाती चरणमा प्रदेशलाई आइपुगेको छ।
संघीय सरकारको अर्थ मन्त्रालयले चैत्र 21 गते नै बजेटको सीमा निर्धारण गरी स्थानीय तहलाई हुलाकबाट पठाए पनि केही स्थानमा नपुगेकाले अहिले इमेलबाट पठाइरहेको जनाएको छ। अर्थ मन्त्रालयको वित्त व्यवस्थापन महाशाखाका नायब सुब्बा राजन भट्टराई
पुगेछ, अनि उहाँहरूले मेल दिइराख्नु भएको छ होइन, मेलमा हालिदिइराखेका छौँ। हामीले धेरै ठाउँमा नपुगेको पनि पुगे पनि कुरो आयो, नपुगे पनि कुरो आयो, अनि नपुगेका ठाउँबाट चाहिँ फोन पनि गरिराख्नु भएको छ, अनि मेल एड्रेस माग्दै मेलमा चाहिँ हालिदिइराखेका छौँ। हामीले
प्रदेशबाट स्थानीय तहलाई वित्तीय हस्तान्तरणको खाका बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी मार्गदर्शन अहिलेसम्म दिइएको छैन। त्यसका लागि यही साताभित्रै टुङ्गो लगाउने गरी छलफल भइरहेको बताउँदै प्रदेश नम्बर सातको अर्थ मन्त्रालयका सचिव शंकर कृष्ण श्रेष्ठ।
योजना छनौट पनि त्यसको समिति बन्दैछ, मन्त्रालयले अहिले चरणको पत्रकार त भइसकेको छ होइन, त्यसको लागि हामी प्रावधान समितिको बैठकहरू बसेर त्यहाँ पनि तयार गरेका
छौँ। नयाँ संरचना अनुसार वैशाख मसान्तभित्र स्रोत अनुगमन र कुल बजेटको सीमा निर्धारण, जेठ 15 बस्ती तथा टोल स्तरबाट योजना छनौट गरिसक्ने, जेठ 25 गतेभित्र वडा स्तरीय योजना प्राथमिकरण गर्ने, असार 15 बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रम तयारी गर्ने प्रावधान छ। यस्तै असार 15 गते गाउँ र कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गरी सभामा पेश गर्ने तथा असार 30 गतेभित्र गाउँ र नगरसभाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने व्यवस्था रहेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
बाँकी खबर, धार्मिक पर्यटकहरूको आस्थाको केन्द्रका रूपमा रहेको बेहरा बाबा मन्दिरमा आजदेखि गंगा दशहरा मेला लागेको छ। मन्दिर व्यवस्थापन समिति र कैलाली भ्रमण वर्ष मूल आयोजक समितिको संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर 16 रहेको बेहरा बाबा मन्दिरमा मेला शुरू भएको हो। मेलाको एक कार्यक्रमका बीच 7 प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभयो। बेहरा बाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चतुर्दशीसम्म मेलाको आयोजना हुँदै आएको छ। गंगा दशहरा मेलामा भारतीय पर्यटकहरू घुइँचो लाग्ने गरेको छ। मेला आयोजनाले बेहरा बाबालाई आन्तरिक र बाह्य पर्यटकहरूको मूल गन्तव्य बनाउन टुवा पुग्ने विश्वास गरिएको छ। अब केही खबर संक्षेपमा। स्थानीयहरूको अगुवाईमा धनगढी उपमहानगरपालिका 3 निर्माण हुन लागेको गौशाला निर्माणमा सहयोग जुटिरहेको छ। गौ संरक्षण सेवा समितिका अनुसार गौशाला निर्माणका लागि धनगढी उपमहानगरपालिकाका 3 स्थानीयले 72,000 बराबरको इटा सहयोग गरेका छन्। धनगढीको हसनपुरका प्रजोग देउवाले 28,500, बैयाबेहडीका नवराज पनेरु र मदनराज पनेरुले 22,000 मूल्य बराबरका इटा सहयोग गरेको गौ संरक्षण सेवा समितिले जनाएको छ। स्थानीयहरूको अगुवाईमा मोहना नदी नजिकै वडा नम्बर 3 शान्ति सामुदायिक वनमा गौशाला निर्माण भइरहेको हो। कैलालीको धनगढीमा परम्परागत हानिकारक अभ्यासका लागि धर्मगुरूलाई 2 प्रशिक्षण कार्यक्रम आजबाट सुरु गरिएको छ। धार्मिक सद्भावलाई बढाउन तथा अन्तर्धार्मिक माहौल बनाउनको लागि धर्मगुरूहरूसँग 2 प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो। महिला पुनर्स्थापना केन्द्र उरेक नेपालले प्रशिक्षणको आयोजना गरेको हो र नेपाल नेत्रहीन सङ्घ प्रदेश नम्बर 7 समिति गठन भएको छ। रूपार बाईको संयोजकत्वमा 9 समिति गठन गरिएको हो। सह संयोजक डम्बरी भट्ट, सहसचिवमा अर्जुन रावलको साध्यक्षमा नीरज कुवर, सहसचिवमा शान्ति विष्ट रहेका छन्। यस्तै सदस्यहरूमा दुर्गा चौधरी, जगत चौधरी, जङ्गबहादुर विक र प्रेम बोहरा रहेका छन्। धनगढी उपमहानगरपालिकाका मेयर निरपौडको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेत्रहीन सङ्घका केन्द्रीय अध्यक्ष रमेश पोखरेलको पनि सहभागिता रहेको थियो। अब कार्यक्रम प्रसारणका पनि
दिनेश एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको प्रदेश नम्बर 7 को खबर सँगालो दिनेश खबर सकियो। हाम्रो अर्को दिनेश खबर राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नु होला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।